सूचना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। भारतसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
जिल्ला वन कार्यालय कञ्चनपुरद्वारा वन डढेलोबाट हुने क्षति नियन्त्रण गर्नमा सफल।
का कार्यकर्ताले बझाङमा एक अधिकृतलाई कालो मुसो दले।
प्रदेश साथको बजेटको व्यापक विरोध, प्रतिपक्ष दल खुलेर विरोधमा उत्रिँदा संसद अवरोधको क्रम रोकिएन। एक रिपोर्ट सुनाउनेछौँ।
कैलालीका घुडाघुडी नगरपालिका प्रमुखलाई ओडाका सम्पूर्ण हक अधिकार हस्तक्षेप गरी कुण्ठित गर्न खोजेको आरोप। दार्चुला नदी किनारका बस्ती तटबन्धको भरमा।
नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको र विश्वकपमा अब चार खेल हुँदै।
गर्ने होइन के काम न साम बिएचसिएम पढ्छु भनेको उल्टो दाइलाई पढ्न बाहिर पठायो, आफू भने जहाँको त्यही, फेरि मलाई छोरी मान्छे रे, छोरी मान्छेले बाहिर गएर पढ्नै नहुने हो।
ल ल ल ल होइन त किन नेफ्री रा भने किन जानी बाहिर, अब त महेन्द्रनगरकै अमेटी कलेजमा जानी, बिएचसिएम पढ्छु भने होइन ढुक्कसँग पढ्ने।
पोखरा विश्वविद्यालयबाट 2066 सालमा बिबिए सञ्चालन गर्न सम्बन्धन प्राप्त यस अमेटी कलेजलाई विश्वविद्यालयले सुदूरपश्चिममै पहिलो पटक अस्पताल सेवा व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापन, बिएचसिएम अध्यापन गराउने सम्बन्धन दिएकोले जुनसुकै संस्थाबाट प्लस टू उत्तीर्ण स्टाफ नर्स तथा एचए पढेका विद्यार्थीहरूले पढ्न पाउने भएकाले तुरन्त सम्पर्क राख्नुहोला। बिएचसिएम अध्ययन गरेपछि रोजगारका क्षेत्रहरू
hospitals, universities and research institutions, nursing homes, lifestyle clinics, consulting firms, rehabilitation centers, public health department, mental health organization, health related NGOs and INGOs integrating the national health program with global program.
थप जानकारीका लागि अमिटी कलेज बनगाउँ महेन्द्रनगर कञ्चनपुर सम्पर्क नम्बर 0995220317 0995220191।
अब समाचार क्रम विस्तारमा। गएको वर्षहरूको तुलनामा जिल्ला वन कार्यालय कञ्चनपुर वन डढेलो नियन्त्रणमा सफल भएको छ। जिल्ला स्तरीय वन डढेलो नियन्त्रण समीक्षा कार्यक्रममा जिल्ला वन कार्यालय कञ्चनपुर अन्य वर्षको तुलनामा सफल देखिएको हो। जिल्ला वन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा यस आर्थिक वर्ष 2074-75 68 हेक्टर वन मात्र डढेलोबाट प्रभावित भएको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिनुभयो। त्यसै गरी आर्थिक वर्ष 2072-73 12,790 हेक्टर वन प्रभावित भएकोमा त्यो क्रम घट्दै आर्थिक वर्ष 73-74 1784 हेक्टर वन क्षेत्र डढेलोले प्रभावित भएको थियो। जिल्ला वन कार्यालय कञ्चनपुरले गएको वर्ष चैत्र महिनाको पहिलो साता वन डढेलो सचेतना सप्ताह सञ्चालन गरेको हुँदा जिल्लामा रहेका सामुदायिक वनहरूको प्रयास लगायतका थुप्रै कारणहरूले वन डढेलो नियन्त्रणमा सफल भएको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले बताउनु भयो। साथै बन्डडेलुलाई शून्यमा झार्न आगामी वर्षहरूमा पनि प्रयास गर्नुपर्ने जनाइएको छ। बन्डडेलुलाई शून्यमा झार्न सामुदायिक वनहरूको भूमिका अझै प्रभावकारी हुनुपर्ने, सुराकी परिचालन गर्नुपर्ने, स्रोत साधनको परिचालन गर्नुपर्ने, दण्ड सजायको व्यवस्था गरिनुपर्ने लगायतका व्यवस्था गर्न सके बन्डडेलु शून्यमा झार्न सकिने जनाइएको छ। समीक्षा कार्यक्रममा वन, सामुदायिक वन, स्थानीय जनप्रतिनिधि, पत्रकार लगायतका सरकारवालाहरूको सहभागिता रहेको थियो।
नेकपा माओवादी विप्लव समूहका कार्यकर्ताले बझाङमा एक अधिकृतलाई कालो मसो दलेका छन्। बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेको आरोपमा उनीहरूले कालो मसो दलेका हुन्। जोशीलाई सोही गाउँपालिकाको लागि आएको 2,000 क्विन्टल चामल मध्ये 1,500 क्विन्टल चामल लेकमा यार्सा गुम्बा टिप्न गएकाहरूलाई राईडुङ्गी वनमा लगेर बेचेको र चामलबाट आएको रुपियाँको हिसाब नदेखाएको आरोप लागेको छ। त्यसै गरी कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौँ भ्रष्टाचार गरेको हो दावी गरेको छ। नेकपाले गठन गरेको जनपरिषद बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटक पटक सुझाव दिँदा पनि नसुध्रिकाले चेतावनी स्वरूप कालो मसो दलेको बताउनु भयो।
कैलालीको घोडाघुडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीलाई वडाध्यक्षले ध्यानाकर्षण पत्र बुझाएका छन्। वडाका सम्पूर्ण हक अधिकार हस्तक्षेप गरी वडाका जनप्रतिनिधिका अधिकार कुण्ठित गर्न खोजेको भन्दै घोडाघुडी नगरपालिका साथका वडाध्यक्ष धनबहादुर बमले ध्यानाकर्षण पत्र बुझाउनु भएको हो। मेयर चौधरी अधिनायकवादतर्फ उन्मुख भएको पत्रमा उल्लेख गरिएको छ, संविधानले तीन तहको सरकार निर्धारण गरी केन्द्रीयकरणलाई विकेन्द्रीकरण गरिसकेको अवस्थामा नगरपालिकामा मेयरको मनोमानी हुन थालेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको बमले बताउनुभयो।
दार्चुलाका नदी किनारका बस्ती तारजाली तटबन्धको भरमा रहेका छन्। महाकाली नदी किनारका दर्जनौ बस्तीहरू तारजाली तटबन्धको भरमा टिकिरहेका छन्। 2070 सालमा आएको महाकाली बाढीले दार्चुलामा नदी किनारका बस्तीहरूमा ठूलो क्षति पुगाएपछि सदरमुकाम खलङ्गा क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्न लागि छ। तर सदरमुकामभन्दा तल्लो क्षेत्रका बस्तीहरू भने अझै तारजाली तटबन्धको भरमा टिकेका छन्। वर्षातको बेलामा महाकाली नदीको बहाव र बेगले कटान गर्ने पीरले नदी किनारका स्थानीयलाई निन्द्रा नै नलाग्ने मालिका अर्जुन गाउँपालिका साथ जलजीविका स्थानीय सीता चुनाराले दुखेसो गर्नुभयो। 2070 सालको महाकाली बाढी पश्चात महाकाली नगरपालिकाको नदी किनारका बस्तीहरू किमतडी, धाप, दत्तु, काँक्रा, असीगढा, मालिका अर्जुन गाउँपालिकाको जलजीवी, उकु लगायतका बस्तीका स्थानीयहरू महाकालीको त्रासमा रहेका छन्। भारततिर पक्की तटबन्ध र नेपालतिरको कमजोर खालको तारजाली तटबन्धले गर्दा छन् स्थानीयहरू सन्त्रासमा बाँच्नु परेको छ। महाकाली नदीको वेग भारततिर गए पनि भारततिर पक्की तटबन्धका कारण नदीको धार परिवर्तन भई नेपालतिर बढी क्षति हुने गरेको जलजीविका अर्का स्थानीय आशा धामीले बताउनुभयो।
प्रतिपक्षी दल सङ्घको छलफल नटुङ्गिएपछि बारम्बार प्रदेशसभा बैठक स्थगित हुने गरेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै बैठकमा विरोध जनाउँदै आएका छन्। बजेट संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि सत्तापक्षले व्यवस्था गरेको भन्दै प्रतिपक्षी दलले विरोध गरेका थिए। यस विषयमा थप सामग्री सहकर्मी निर्मला खनायतको रिपोर्टबाट।
प्रतिपक्षी दलले जनमुखी बजेट नआएको र निश्चित लक्ष्य नबनाएर प्रदेश सरकारले बजेट प्रस्तुत गरेको भन्दै बारम्बार प्रदेशसभा बैठक स्थगित गरेको छ। बजेट संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि सत्तापक्षले व्यवस्था गरेको भन्दै उनीहरूले प्रदेशसभा बैठकमा विरोध गर्ने गरेका हुन्। सोमबारको प्रदेशसभा बैठक स्थगित भएपछि प्रतिपक्षी दलसँग सत्तापक्षी दल छलफलमा जुटेको थियो, तर छलफल नटुङ्गिएकाले मङ्गलबारको बैठक पनि सूचना टाँसेरै स्थगित गरिएको थियो। सत्तापक्षसँग छलफल चलिरहेकाले बजेट संशोधन हुने अपेक्षा लिएको प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता डाक्टर रणबहादुर रावलले बताउनु भयो।
जबसम्म शीर्ष नेताको हिसाबले चाहिँ यदि उहाँहरूले चाहिँ प्रस्ताव ल्याउँदैन भने फेरि गएर भेट्ने अनि फेरि हुने कुरा केही छैन भने के अर्थै भएन। एड्रेस गर्न चाहनुहुन्छ, यो प्रदेशलाई गम्भीर रूपले अगाडि हेर्न चाहनुहुन्छ भने हामी मात्र भेट्छौँ भन्दाखेरि उहाँले गम्भीर तरिकाले हेर्छु भनेर कुरा गर्नुभयो।
प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले सदनमा सांसदहरूलाई जवाफदेही नबनाएरै सरकारले बजेट प्रस्तुत गरेको बताउनु भयो। जनताको प्रतिनिधि भएर योजना दिने काम सांसदको भए पनि सरकारले एकलौटी ढङ्गले योजना छनौट गरेकोले आफूहरूको असन्तुष्टि रहेको बताउनु भयो।
तर गलत परिवृत्तिबाट आएको बजेटलाई हामी सैद्धान्तिक र नीतिगत रूपमा स्वीकार गर्दैनौँ। उनको तिन त्यही छ, तर सवाल के आयो भने विधि र पद्धतिको लागि लड्या हुने यो संविधानले जुन विधि र पद्धतिलाई अवलम्बन गरेको छ त्यो अनुसार जाने कि नजाने यहाँ सङ्ख्याको कुरा होइन। भोलि 100,000 मान्छेले आएर खस फलानुलाई अमुक मान्छेलाई मार्नुपर्छ भन्दा त्यो विधि हुन्छ? अरबौँ रुपियाँ चाहिने मन्त्री परिषदले खर्च गर्ने योजना भने जनताको करबाट ट्याक्सबाट उठेको पैसा हो र जनताको सेवाको लागि जानुपर्छ, ट्रान्सप्यारेन्ट हुनु पर्यो।
सत्तापक्षले बहुमतको दम्भ देखाएर एकलौटी तरिकाले बजेट पास गर्न खोजेको उनीहरूले आरोप लगाएका छन्। हचुवाका भरमा प्रस्तुत गरेको बजेटको विरोधका लागि जनताका बिचमा गएर त्यसको विरोधमा उत्रिने बताउनुहुन्छ फेरि प्रमुख प्रतिपक्षी दल नेपाल काङ्ग्रेसका नेता डाक्टर रणबहादुर रावल।
हरेक नेपालीको टाउकोमा ऋण बोकाएको पैसा, त्यसरी आएको पैसालाई यदि सही ढङ्गले विधि सम्मत हिसाबले यो प्रदेशको उन्नति प्रगतिमा यदि सदुपयोग हुँदैन भने हाम्रो चाहिँ सहयोग हुँदैन। प्रदेश सरकारले मनोमान हिसाबले त्यो बजेट बानियो भने त्यो हाम्रो सही हुँदैछ भन्ने चाहिँ हुनाले त्यो गर्दैन भन्ने कुरामा आशय आउन लागेको छ। मलाई लाग्छ त्यसपछि यदि बाई दुवै सबै कुरामा उनीहरूले कुनै कुरा मानेनन् भने त्यो अवस्थामा सडकमा जान्छौँ। सडकमा गएर हामी तपाईँहरूसँग पनि आउँछौँ, तपाईँहरूसँग अन्य विनय गरेर यो गलत प्रवृत्तिलाई चाहिँ समयमै रोक्नुपर्छ, अन्यथा यो प्रदेशको उन्नति प्रगति हुनेवाला छैन, त्यो कुरालाई लिएर हामी जनमानसमा जान्छौँ।
पटक पटक सभामुख तथा मुख्यमन्त्रीलाई बजेट सच्याउन आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नआएकाले आफूहरूले संसदमा विरोध गर्नु परेको उनीहरूले बताएका छन्। जनतालाई मार पर्ने गरी आएको बजेटमा कहिले पनि आफूहरूको समर्थन नरहने उनीहरूको भनाइ छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै बैठकमा विरोध गर्नुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
प्राण प्रसाद भण्डारी हो। अब यस्तो हो, प्रदेशको नीति नियम अनुसार अब उहाँहरूले चाहिँ प्रतिनिधिको हिसाबले प्रदेश सभाले आफ्नो नीति कार्यक्रम अनुसार ल्याएको कुरालाई अब लागू गर्ने सवालमा एउटा पक्ष रहला, तर चाहिँ दूरदराज र एउटा सहरीकरणको रूपमा चाहिँ अब विकास निर्माणको क्रममा कतिपय त्रुटि त भएको होलान्, तर चाहिँ सबै कुरो पूर्ण रूपमा चाहिँ अर्थपूर्ण रहन्छ भन्ने कुरा त छैन। तर वास्तवमा हेर्ने हो भनेपछि अब दूरदराजलाई पनि समेटेर त्यस्तो किसिमको आएको जस्तो त देखिँदैन, तर पनि त्यसलाई चाहिँ परिमार्जन गर्ने सवालले भोलिको दिनमा आगामी दिनमा पक्कै पनि यसले यो बजेटले सम्बोधन गर्छ भन्ने हो।
लक्ष्मी सामा, विरोध भन्दा पनि राम्रो जुन नीतिहरू बनेको छ भने त्यसमा चाहिँ काम गर्न दिनु पर्यो। अहिले वामपन्थीहरूको स्थिर सरकार बनेको छ भनौँ, राम्रो नीतिको चाहिँ स्वागत गर्नुपर्छ। जो चाहिँ अब केही त्यस्तो जनसमुदायलाई नहुने त्यस्तो नीतिहरू बनेको छ भनेपछि त्यसको त्यसमा सुझाव सहित यस्तो हुनुपर्छ है भनेर सुझाव दिँदै परिमार्जन गर्ने भन्ने सवाल चाहिँ उठाउनु पर्छ।
चन्द्र रावल, विरोधकै कुरा गर्नुपर्दा चाहिँ अब सरकारको बजेटको घोषणा सुनिसकेपछि जति विरोध गरे होइन, अब त्यो विरोध अब उनीहरूले अब त्यो बजेट अब चित्त नबुझेर हुनसक्छ है। अब सरकारले पनि के हेरेर नै बजेट छुटाएको होला ठाउँको होइन, अब त्यसको चाहिँ अवलोकन गरेर उनीहरूले के कारणले गरे त होइन, सरकारले पनि त्यो बुझिदिनु पर्यो। अब त्यो विरोध पनि गर्नुको कारण थियो कि थिएन त्यो पनि सहमतिमा जानु पर्यो।
प्रकाश श्रीमाल, बैठक नै अवरुद्ध गर्नु चाहिँ एउटा समस्याको उपाय होइन जस्तो लाग्छ, किनकि नेपाल सरकारले बजेट पनि पुरानो एजेन्डाहरूलाई चाहिँ ध्यानमा राखेर किनकि उसले चाहिँ त्यो आधारमा चाहिँ प्रक्षेपण गरेर नै बजेट नीति ल्याएको हुनसक्छ, ल्याएको हो। र त्यो आधारमा यदि बैठक नै अवरुद्ध गर्नु छ भनेपछि त्यस्तो के कारणले गर्दाखेरि कुन विषयमा अन्तर्गत चाहिँ बजेट नभएको त्यो आधारमा चाहिँ छलफलको विषय बनाएर एउटा चाहिँ सोल्युसनको पार्ट निकाल्न सकिन्छ, त्यतातिर जानु त्यो चाहिँ बैठक नै अवरुद्ध गर्नु मेरो विचारमा राम्रो चाहिँ होइन।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
सौजन्य मेडिकल हलमा विशेषज्ञ डाक्टर आउने सूचना। डाक्टर धर्मनाथ यादव, एमडी इन्टरफेसनल कार्डियोलोजी, मेदान्त अस्पताल, वरिष्ठ मुटुरोग विशेषज्ञ, हाल कार्यरत शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ डाक्टर
यही असार 16 गते शनिबारका दिन
सौजन्य मेडिकल हलमा आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गरिन्छ। हाम्रा सुविधाहरू टिएमटी, इको कार्डियोग्राफी, इसिजी। सम्पर्क स्थान सौजन्य मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन 0995-23-435 र 0995-22-666।
विरोध स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना।
कञ्चन हेल्थ क्लिनिक, गल्ली नम्बर 3 फ्री लाइनमा विरोध स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुन गइरहेकाले शारीरिक तौल बढ्नु, अनियमित महिनावारी, गर्भ बस्न नसक्ने बाँझोपन, छाला सुक्काउनु, शारीरिक तौल घट्नु, धेरै पसिना आउनु, कपाल झर्नु, डिप्रेसन, निन्द्रा नलाग्नु आदि थाइरोइड रोगका लक्षणहरू भएका बिरामीहरूले कञ्चन हेल्थ क्लिनिकद्वारा सञ्चालन हुने क्याम्पमा सम्पर्क राख्नुहोला।
क्याम्पका विशेषताहरू:
चिकित्सकद्वारा सुगर परीक्षण र निशुल्क परामर्श दिइने,
थायराइड जाँच रु 700 मात्र गरिने,
होल बॉडी चेक जाँच रु 2500 मात्र गरिने,
सुगर परीक्षण निशुल्क गरिने। क्याम्प हुने स्थान
कञ्चन हेल्थ क्लिनिक, गल्ली नम्बर 3 फ्री लाइन, महेन्द्रनगर।
रगतको जाँच 13 र 14 गते,
डाक्टरद्वारा परीक्षण असार 16 गते शनिबार। साथै डाक्टर अञ्जना शर्मा, वरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ, MBBS MD गाइनो र डाक्टर बीबी सिंह, MD DLO यही असार 16 गते शनिबार आउँदै हुनुहुन्छ।
समय बिहान 7 बजेदेखि 2 बजेसम्म,
फोनबाट नै अग्रिम नाम दर्ता गर्नुपर्नेछ। सम्पर्क फोन 98-00-60-65-96 र 0995-21-606।
विशेषज्ञ डाक्टर आउने सूचना। डाक्टर कृष्ण चन्द्र अधिकारी, MBBS MD कन्सल्टेन्ट फिजिसियन, पेट छाती मुटु तथा नसा रोग विशेषज्ञ डाक्टर उमा मेडिकल हलमा
यही असार 16 गते शनिबारका दिन आउनुहुने भएकाले
हात खुट्टा झमझमाउने, मुटु काप्ने, सास फेर्न गाह्रो हुने, दम, पेट,
बीपी तथा थायराइड,
किडनी सम्बन्धी समस्या भएका बिरामीहरूले
तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान उमा मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन 0995-21-543।
आनन्द पोली क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर बद्री चापागाई, MBBS MD डर्मा वीर अस्पताल काठमाडौँ, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ। डाक्टर आउने मिति यही असार 16 गते शनिबारका दिन।
डाक्टर बीबी सिंह, MBBS MC ENT सर्जन, वरिष्ठ नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ।
डाक्टर आउने मिति
यही आषाढ 16 गते शनिबार।
सम्पर्क स्थान आनन्द पोली क्लिनिक तथा कञ्चन प्रयोगशाला सेवा गली नम्बर 3 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क नम्बर 0995227774। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कमलरी राख्ने र कमलरी पठाउनेलाई स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा रोकेर मात्र यसको अन्त्य सम्भव भएको कञ्चनपुरका सरकारवालाहरूले एकमत जाहेर गरेका छन्। कञ्चनपुरमा 5 मुक्त कमलरी दिवस मनाउने क्रममा आज सबै कमलरीका क्षेत्रमा काम गर्ने सङ्घ संस्था तथा सरकारवाला निकायहरूले उनीहरूको मुक्तिका लागि जोड दिँदै सरकारले कमलरी मुक्ति गरेको लामो समय भइसक्दा पनि यसको पूर्ण रूपमा अन्त्य नभएको भन्दै अब स्थानीय तहले पहल गर्नुपर्ने विचार व्यक्त गरेका छन्। अझै पनि कमलरी बसेका थारू किशोरीहरू उद्धार गरिनुपर्ने, स्थानीय तह कमलरी र बाल श्रमिक मुक्त घोषणा गरिनुपर्ने लगायतका मागहरू लेखिएका प्ले कार्ड बोकेर नगर परिक्रमा गर्दै आज कञ्चनपुरमा कमलरी दिवस भव्यताका साथ मनाइएको छ। मुक्त कमलरी विकास मञ्चको आयोजनामा गरिएको कार्यक्रममा उपस्थित वक्ताहरूले सम्बोधन गर्दै कमलरीहरूको शिक्षा, स्वास्थ्य तथा उनीहरूको परिवारमा समेत रोजगारीको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिएका छन्।
सडक कालोपत्री गर्ने जिम्मा पाएको निर्माण कम्पनीको ढिला सुस्तीका कारण कञ्चनपुरको हुलाकी राजमार्ग दयनीय बनेको छ। आर्थिक वर्ष 73-74 माघ महिनामा कञ्चनपुरको डोके बजार पुनर्वास बेलौरी बेलडाँडी हुँदै दैजीसम्मको 62 किलोमिटर सडक कालोपत्रीका लागि कुल 1,17,00,000,000 लागतमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो। सम्झौता भएको 18 महिना बितिसक्दा पनि निर्माण कम्पनीले काममा व्यवस्था गरेका कारण सडकको अवस्था सुधार भएको छैन। हुलाकी राजमार्ग आयोजनासँग बाबा हंस र शर्मा जेबी निर्माण कम्पनीले सडक कालोपत्रका लागि 30 महिनाको अवधिमा 7 मिटर चौडाई कालोपत्र गर्ने सम्झौता गरेका थिए। पूर्व मेची हुँदै पश्चिम महाकाली जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको बेलडाँडी दैजी सडक खण्ड हेर्दा रोपाईँ गर्ने खेत जस्तै देखिन थालेको छ। पानी परेको दिन यात्रुले ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बेलडाँडीका स्थानीय युवा दिपेन्द्र सिंह धामीले सडक सुधार नभएका कारण आम्दानी समेत घटेको बताउनु भयो। दुई नदीमा पुल नभएका कारण अझ समस्या भएको उनीहरूको बुझाइ छ। हुलाकी राजमार्ग आयोजनाका सब इन्जिनियर बिरबहादुर कोलीले वर्षातमा काम गर्न नसकिने भएकाले काम रोक्नुपर्ने बताउनुभयो।
अछामको कमल बजारमा स्थापना भएको वर्षमापन केन्द्र सञ्चालनमा आएको छ। 2073 सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षमापन यन्त्र कमल बजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो। बन्द अवस्थामा रहेको वर्षमापन केन्द्र कमल बजार नगरपालिकाको आर्थिक सहयोगमा फेरि सञ्चालनमा आएपछि जिल्लामा बाढी र प्रकोपको अवस्थाबारे जानकारी पाउन सहज हुने विश्वास गरिएको छ। तत्कालीन अवस्थामा युनिसेफ र नेपाल रेड क्रस सोसाइटी अछाम शाखाको पहलमा 9,00,000 लागतमा स्थापना गरिएको वर्षमापन केन्द्रमा रहेको सोलर प्यानल चोरी भएपछि अवरुद्ध भएको थियो।
थोरै मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि कञ्चनपुर बेलौरीका किसानले छरुवा धान खेती प्रविधि अप्नाउन थालेका छन्। जलवायु परिवर्तनका कारण समयमै वर्षा नहुँदा रोपाईँ गर्न ढिलो भए उत्पादनमा ह्रास आउने समस्याबाट छुटकारा पाउनका लागि किसानले छरुवा धान खेती प्रविधिलाई अप्नाएका हुन्। 1.5 बिघा खेतमा 4 वर्षदेखि छरुवा विधिबाट धान खेती गर्दै आएका बेलौरी नगरपालिका 6 का किसान खड्क चौधरीले रोप्ने विधिभन्दा छरुवा धान खेती प्रविधिबाट धान रोपे बढी उत्पादन लिन सकिने बताउनु भयो।
बाजुराको बढीमालिका नगरपालिका 8 रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ। बढीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समर्जित गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिनुभयो। उहाँले दिएको जानकारी अनुसार नगरपालिकाको 2,00,000 आर्थिक सहयोगमा 1 किलोमिटर पदमार्ग निर्माण गरिएको जनाइएको छ। पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट 2,00,000 अपुग भएको उहाँले बताउनुभयो। करिब 5,00,000 लाग्ने उक्त मार्गमा नेपाली सेनामा कार्यरत जवानले 3,00,000 श्रमदानमा निर्माण गरिएको सेनानी सापकोटाको भनाइरहेको छ।
नक्कली परीक्षार्थी बनेर अर्काको नाममा मोटरसाइकलको ट्रायल प्रयोगात्मक परीक्षा दिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले यातायात व्यवस्था कार्यालय सेतीको फाप्लामा रहेको ट्रायल सेन्टरबाट बर्दगुरिया गाउँपालिका 3 बौनियाका हरिश चन्द्र आचार्यलाई बुधबार पक्राउ गरेको हो। उहाँले घोडागुडी नगरपालिका साढेपानीका डिल्ली प्रसाद लामिछानेको नाममा ट्रायल दिएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले पछिल्लो समय अर्काको नाममा झुक्काएर ट्रायल दिनेलाई विशेष निगरानीमा राखिएको बताउनु भयो। पक्राउ परेका आचार्यलाई थुनामा राखेर मुद्दा प्रक्रिया सुरु गरिएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिनुभयो।
you बझाङभित्र चल्ने छोटो दूरीका जीपहरूले मनोमानी भाडा सुन्न थालेपछि यात्रुहरू मारमा परेका छन्। छोटो दूरीका यातायात व्यवसायहरूले 18 किलोमिटरको भाडा 300 असुल गरेको यात्रुहरूको गुनासो रहेको छ। तेलको मूल्य वृद्धि भएको भन्दै केही हप्ता अघिसम्म 230 रुपियाँ भाडा तिर्नुपर्ने चैनपुर रुवातोलासम्मको यात्राको भाडा 300 बढी असुल्ने गरेको एकजना यात्रु धनबहादुर बोहराले बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनु भएको छ। आज हनुमान ढोकास्थित गद्दी बैठक भवन पुनर्निर्माण पछिको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक सङ्घर्षको युग सकेर अब विकास र समृद्धिको यात्रामा नेपाली रहेको बताउँदै सरकारले यो समयलाई सदुपयोग गर्ने विश्वास दिलाउनु भयो। 72 सालमा गएको भूकम्पले गरेको क्षति स्मरण गर्दै प्रधानमन्त्री ओलीले अब त्यस्तो क्षति नहोस् भन्नको लागि भूकम्प पछिको पुनर्निर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भयो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापनाको काम अगाडि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले यसपटक शिक्षा क्षेत्रमा कुल बजेटको 10.23% विनियोजन भएको बताउनुभयो। उच्च शिक्षा आयोग गठन भइसकेको, सामुदायिक विद्यालयको क्षमता विस्तारमा ध्यान दिएको, सातुरै प्रदेशमा फरक क्षमता भएका छात्र छात्रालाई अध्ययनका लागि विद्यालय स्थापना गर्ने काम अगाडि बढेको, नमुना विद्यालय स्थापनामा ध्यान दिएको, सबै प्रदेशमा इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले विद्यार्थी भर्ना अभियानले उल्लेख्य प्रगति गरेको चर्चा गर्दै कुल 3,13,000 बालबालिका मध्ये 59,000 बालबालिका मात्र भर्ना हुन बाँकी रहेको र सबै बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा ल्याउन घरधुरी सर्वेक्षणको काम पनि सुरु भएको जानकारी दिनुभयो।
विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। रुसमा जारी विश्वकपमा आज समूह ई र एफका 4 खेल हुनेछन्। नेपाली समय अनुसार पौने 8 बजे हुने खेलमा दक्षिण कोरिया र पूर्व विजेता जर्मनी तथा मेक्सिको र स्विडेन बीच प्रतिस्पर्धा हुनेछ। समूह एफमा 3 टोलीको नकआउट चरण पुग्ने सम्भावना जीवितै छ। मेक्सिकोलाई अन्तिम 16 पुग्न बराबरी नै पर्याप्त हुनेछ भने जर्मनी र स्विडेनलाई जितको विकल्प हुने छैन। साउथ कोरिया अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यस्तै समूह ई अन्तर्गतका खेलमा सर्बिया र ब्राजिल तथा स्विजरल्यान्ड र कोस्टारिका बीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार पौने 12 बजे सुरु हुनेछ। ब्राजिल 4 अङ्कसहित समूहको शीर्ष स्थानमा छ। समान अङ्क भए पनि स्विजरल्यान्ड दोस्रो स्थानमा छ। सर्बिया 3 अङ्कसहित तेस्रो स्थानमा रहँदा कोस्टारिका अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
जिल्ला वन कार्यालय कञ्चनपुरद्वारा
कार्यकर्ताद्वारा बझाङमा एक अधिकृतलाई कालो नसो,
प्रदेश 7 बजेटको व्यापक विरोध,
कैलालीमा घोडागुडी नगरपालिकाका प्रमुखद्वारा ओडाका सम्पूर्ण हक अधिकार हस्तक्षेप गरी कुण्ठित गर्न खोजेको आरोप,
दार्चुला नदी किनारका बस्ती तटबन्धको भरमा,
नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाई,
गुणस्तरीय शिक्षाको उच्च प्राथमिकता,
विश्वकपमा आज 4 खेल हुँदै। हस् त यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995-5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।